नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
अहिले सूचना प्रविधिको बढ्दो प्रयोगले निकै सहजता भएको छ, आर्थिक कारोबारमा त झनै सजिलो भएको छ। यसै सन्दर्भमा आज हामी अनलाइन पेमेन्टका बारेमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्छौं। अनि आज हामी सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठसँग पनि कुराकानी गर्नेछौ। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
अनि तँ किन हतारिँदै आखिले?
सुन्न, पर रमिलाको दिदीको त बिहे नै नहुने भएछ नि त।
ला हो र किन?
केटा पक्षले दाइजो जसरी पनि चाहिन्छ भनेरे, रमिलाका बुवाले पनि दिन सक्दिन भनेपछि बिहे गर्दैनौ भनेछन् हेर त।
ए त्यसो पो, तिनीलाई त कानूनको बारेमा थाहा नै रहेनछ। ल हिट जाउँ, प्रहरीको खबर गरिहालौ।
ल हिट जाम जाम,
हिँड हिँड, अहिले नै खबर गरिहालौ।
विवाहमा लेनदेन गर्ने तथा दाइजो नदिएका कारण सताउनेलाई 5 वर्ष कैद र 50,000 जरिवाना हुन्छ। मंजूरी बिनै भएको विवाह, बाल विवाह, बहुविवाह र हाडनाता विवाह स्वत रद्द हुन्छ।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
अहिले सूचना प्रविधिले प्रदान गरेको सेवा सुविधाको बारेमा चर्चा गर्दा लामै समय लाग्न सक्छ, आर्थिक कारोबारमा त झनै ठूलो क्रान्ति भएको छ। अनलाइन पेमेन्टको बढ़दो प्रयोग र सुरक्षा चुनौतीका सन्दर्भमा केन्द्रित रहेर तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्दैछौ।
पछिल्लो समय कुनै पनि सामान किनमेल गर्नका लागि नगद बोक्नै पर्ने बाध्यता हटेको छ। ठूला ठूला पसलहरूका त के कुरा, सामान्य चिया पसल हुन् या सामान्य खुद्रा पसलका व्यापारीहरू पनि प्राय सबै स्मार्ट बनेका छन्। अहिले उनीहरू डिजिटल माध्यमबाट सहजै भुक्तानी लिने गर्छन्। डिजिटल कारोबारले पैसाको सुरक्षा र समयको बचत दुवै हुने भएकाले पनि डिजिटल कारोबारतर्फ सर्वसाधारणको आकर्षण बढ़ेको छ। यसबाट मानिसहरूलाई सेवा लिनको लागि लाइन नै बस्नु पर्दैन भन्ने कुराको जानकारी हुनुका साथै लाइनलाई विस्थापित गरी अनलाइन मार्फत समाजलाई आकर्षित गर्न सफल भएको र यो अवधिमा नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिनुभयो।
खल्ती चाहिँ आजको दिनमा नेपाल राष्ट्र ब्याङ्कबाट डिजिटल भुक्तानी र डोमेस्टिक रेमिटेन्सको लाइसेन्स प्राप्त संस्था हो। नेपाल राष्ट्र ब्याङ्क नै रेगुलेटर भयो र नेपाल राष्ट्र ब्याङ्कले नै हामीलाई रेगुलेट गरिरहनु भएको हुन्छ। आजको दिनसम्म आइपुग्दा विगत 5 वर्षदेखि खल्तीले चाहिँ मान्छेको जिन्दगीमा अब जे जे पेमेन्टहरू छ होइन डेली लाइफमा त्यसलाई सहज बनाउने र एउटा लाइफस्टाइल ब्रान्ड बन्ने चाहिँ एस्पिरेसन लिएर हिँडिरहेको छ। हाम्रो मेन भिजन भनेको चाहिँ फाइनेन्सियल इन्क्लुजन, वित्तीय साक्षरता सँगसँगै वित्तीय इन्क्लुजनमा लिएर आउने सबैजनालाई भन्ने हिसाबले नै अगाडि बढिरहेको छ। जे पनि हामी काम गर्छौँ त्यो फाइनेन्ससँग डाइरेक्टली इन्डाइरेक्टली रिलेटेड हुने भयो। त्यो गर्दै जाँदाखेरि चाहिँ अब सुरुका दिनहरूमा नेपाल टेलिकम अथवा एनसिएलको रिचार्ज कार्डहरू चाहिँ कोट्याएर रिचार्ज गर्ने टेन्डेन्सी चाहिँ बिस्तारै अनलाइन आउन थाले, गभर्मेन्ट पेमेन्टहरू अलिअलि आउन थाले, त्यसपछि विद्युत महसुलदेखि लिएर खानेपानीदेखि लिएर स्कुल फी र अन्य गर्दै गर्दै अहिले क्युआर पेमेन्टदेखि लिएर फन्ड ट्रान्सफरदेखि लिएर अन्य सेवाहरू विस्तार गरिराखेका छौँ हामीले। आजसम्म आइपुग्दा हाम्रो 30 लाख भन्दा बढी प्रत्यक्ष र 25-30 लाख भन्दा बढी अप्रत्यक्ष ग्राहकहरू, हामी 50-60 लाख भन्दा बढी चाहिँ मान्छेलाई सेवा दिइराखेका छौँ आजको दिनमा। त्यसमा चाहिँ अब प्रत्यक्ष ग्राहक भन्नाले चाहिँ हाम्रै एप खल्ती डिजिटल वालेट भनेर प्ले स्टोर अथवा चाहिँ एप्पल स्टोरबाट एप डाउनलोड गरेर आफैले केवाईसी भरेर ट्रान्जेक्सन अथवा चाहिँ त्यहाँको सर्भिसेसहरू लिने एउटा भयो। अर्को भनेको जहाँ चाहिँ इन्टरनेटको पहुँच छैन, अन्य रोबस्ट सेवाहरू छैन, जहाँ चाहिँ वित्तीय साक्षरता पुगिसकेको छैन, त्यहाँ पनि हामीले विभिन्न एजेन्टहरू मार्फत भनेको पसलहरूमा खल्तीको बोर्डहरू देख्न सक्नुहुन्छ मान्छेहरूले, उहाँहरू मार्फत सेवाहरू दिइराखेका छौँ। यो गर्दै जाँदा 90% भन्दा बढी नेपालको ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनसँग आबद्ध भइसकेका छौँ। वान अन वान नै गरेर इन्टिग्रेसनको रूपमा 10 वटा भन्दा बढी रेमिटेन्स कम्पनीसँग, सबै इन्सुरेन्स कम्पनीहरूसँग, क्यापिटल मार्केटसँग लगायत नेपालमा अहिले डिजिटाइज विषयका अलमोस्ट सबै भुक्तानीहरू हामीसँग छन्।
बिजुलीको महसुल भुक्तानी, इन्सुरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कूल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न डिजिटल पेमेन्टले सजिलो बनाएको छ। अझ कोविड पछि डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण बढ्दो छ। मोबाइलमा एप डाउनलोड गरेपछि सजिलै यो सेवा सञ्चालन गर्न सकिन्छ। यदि मोबाइल अरूले चलाएको अवस्थामा वा हराएको अवस्थामा अलि सुरक्षित नहुने जस्तो देखिन्छ नि भन्ने जिज्ञासामा जुन पूर्वाधारमा रहेर खल्ती एपको विकास भएको छ र इन्टरनेशनल स्ट्यान्डर्ड कम्पनीले सर्टिफाइड गरी निरन्तर नेपाल राष्ट्र बैंकबाट मोनिटरिङ हुने भएकाले पनि यो एप सुरक्षित रहेको र ढुक्क भएर प्रयोग गर्न सकिने सीईओ खड्काले बताउनुभयो।
पक्कै पनि चुनौतीहरू आफ्नो हिसाबमा छन् होइन। शुरूको पाँच वर्षहरूमा हामी सबै ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग वान अन वान इन्टिग्रेसन गर्नमा नै बित्यो हाम्रो, त्यो हामीले पार गरिसकेका छौँ। ग्रोथको फेजमा छौँ हामी, अहिले मार्केट सेयर वाइज वान अफ द लिडिङ वालेट कम्पनीको रूपमा नै अपरेट गरिरहेका छौँ। चुनौतीमा अभियसली पनि कन्टिन्युसली इनोभेसन गर्नुपर्छ हामीले, नत्र यो फेरि यो डिजिटल इन्डस्ट्रीको मेन ब्युटी नै त्यही हो, हामीलाई यो रेस्ट गर्ने लिबर्टी छैन। अर्को भनेको नेपाल सरकार अथवा त्यहाँनिर सरकारी निकायहरूले पनि यो डिजिटल भुक्तानीलाई डिजिटाइजेसनलाई प्रोत्साहन गर्नको लागि चाहिँ आफैले प्रोजेक्टहरू लिएर आउने अथवा चाहिँ नि अहिले कतिपय कुराहरू आधी मात्रै डिजिटाइज छ, हाम्रो इफोर्टले मात्रै पनि एउटा सपोर्ट त होला तर फुल्ली अपरेट चाहिँ हुन सक्दैन। ब्लु बुकको पेमेन्ट हामी खल्तीबाट चाहिँ ब्लु बुक रिन्युअलको कर तिर्न सक्छौँ, तर ब्लु बुकमा स्ट्याम्प गर्नलाई त यातायात कार्यालय नै जानुपर्ने अवस्था छ नि त आजको दिनमा। यस्तै कुराहरू धेरै ठाउँमा छन्, आधी मात्रै डिजिटाइजेसन भएको हिसाबले नेपाल सरकारले अथवा नेपाल राष्ट्र ब्याङ्कले अथवा सम्बन्धित निकायहरूले नै यसलाई अलिक सिरियसली पनि लिनुपर्ने छ। आजको दिनमा विद्युतीय वालेट कम्पनीहरूले जे गरिरहेका छन् मोबाइल ब्याङ्किङमा पनि त्यही छ, कनेक्ट आइपिएस लगायतको अरू अन्य प्लेटफर्ममा पनि त्यही नै छ, फरक केही पनि छैन। डिफ्रेन्सिएसन गरेर लाने अथवा चाहिँ रेगुलेटरले चाहिँ एउटा बेन्चमार्क अथवा चाहिँ त्यसलाई सेपरेट गराइदिने, आफ्नो स्कोपहरू चाहिँ क्लियर गराइदिनु पर्ने पनि आवश्यकता देखिन्छ, ताकि आफ्नो डोमेनमा चाहिँ राम्रोसँग ग्रोथ गरेर जान सक्यो सबै कम्पनीहरूले। फाइनेन्सियल म्याटरको कुरा भएको हुनाले यसमा अरू नर्मल एपहरू भन्दा, गेमिङ एप अथवा अन्य एपहरू भन्दा धेरै कसियस हुनुपर्ने हुन्छ हामी होइन। र हामीले जुन इन्फ्रास्ट्रक्चरमा चाहिँ खल्ती डेभलप गरेका छौँ र यो डेभलप हुने बित्तिकै मार्केटमा आउने कुरा पनि होइन यो होइन, विभिन्न टेस्टहरू हुन्छ भित्र, भिएपिटी टेस्टिङहरूदेखि लिएर आइएसओ अडिटहरूदेखि लिएर, खल्ती आफैमा एउटा आइएसओ स्ट्यान्डर्ड सर्टिफाइड कम्पनी हो, भनेको इन्टरनेसनल स्ट्यान्डर्ड अर्गनाइजेसनले सर्टिफाई गरेको कम्पनी हो एउटा हिसाब, र हाम्रो कन्टिन्युस हरेक फिचरको चाहिँ आफ्नै अडिट हुन्छ, टेस्टिङ हुन्छ, त्यो लगायत नेपाल राष्ट्र ब्याङ्कले हामीलाई कन्टिन्युसली मोनिटरिङ गरिराख्नु भएको हुन्छ, इन्सपेक्सन गरिराख्नु भएको हुन्छ, हाम्रो इन्टरनल क्वालिटी एस्योरेन्सको ग्रुपहरू हुन्छ, र यो सबैबाट एउटा प्रोडक्ट साइकलको हरेक फेज आठवटा फेज पार गरेपछि मात्रै खल्तीमा कुनै सर्भिस देखिन्छ अथवा खल्ती एप आउने हो। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ एकदम निश्चिन्त भएर चलाउँदा हुन्छ। आजको दिनमा 30 लाख भन्दा बढी प्रत्यक्ष, अर्को 25-30 लाख भन्दा बढी अप्रत्यक्ष ग्राहकहरूले यो सेवा युज गरि नै राख्नु भएको छ, र योबाट उहाँहरूले चाहिँ एकजनाको दिनको आधी घण्टा एक घण्टा मात्रै सेभ भयो भने पनि हामीले त लाखौं करोडौं घण्टा चाहिँ हामीले चाहिँ प्रोडक्टिभ आवर त सेभ गरिरहेछौँ नि त। त्यो हिसाबले चाहिँ यो फुल्ली सेफ सेक्योर छ, हामी चाहिँ टोटल्ली रेगुलेटेड इन्टिटी हौ, नेपाल राष्ट्र ब्याङ्कबाट जसरी ब्याङ्क तथा वित्तीय संस्थालाई चाहिँ लाइसेन्स दिइन्छ हामीलाई पनि लाइसेन्स दिइएको छ होइन, त्यो हिसाबले चाहिँ एउटा निश्चिन्त भएर नै यो इको सिस्टममा छिर्न सक्नुहुन्छ ग्राहकहरू।
पछिल्लो समय विद्युतीय भुक्तानीका अन्य विभिन्न एपहरू सञ्चालनमा रहेका छन्, तर खल्ती एपमा अन्य डिजिटल वालेटको तुलनामा यसमा थप सेवाहरू रहेकाले पनि यसप्रति मानिसहरूको आकर्षण बढ़ी भएको देखिन्छ। जस्तै सरकारले लिएको 10% भ्याट रिफण्डको इनिसिएटिभ पनि यसमा मात्रै उपलब्ध रहेको, फिल्म हेर्नका लागि टिकट लिने व्यवस्था पनि यो एपमा मात्रै रहेकाले पनि खल्ती एप प्रति सर्वसाधारणहरू बढ़ी आकर्षित देखिएको र यो प्रभावकारी रहेको प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउनुहुन्छ।
कन्टिन्युसली आफ्नो एप प्लेटफर्म अथवा चाहिँ बिजनेस मोडल चाहिँ कन्टिन्युसली डाइनामिक मार्केटको डाइनामिक्स अनुसार हामीले चेन्ज गरेर अगाडि बढ़िरहेका छौँ होइन। अब फर एक्जाम्पल गभर्मेन्टले लिएको भ्याट रिफन्डको इनिसिएटिभ 10% भ्याट रिफन्ड भनेको थियो, जुन खल्तीमा मात्रै अभाइलेबल छ आजको दिनमा। मुभी हेर्न मन लाग्छ अथवा चाहिँ मुभी माथि इन्क्लाइन हुनुहुन्छ भने खल्तीमा मात्रै यस्तो एप हो जहाँ चाहिँ टिएफएक्स लगायतका मुभीहरूको टिकटहरू चाहिँ आफैले सिट सेलेक्ट गरेर राख्न मिल्छ, अथवा चाहिँ तपाईँले क्यासब्याक अथवा चाहिँ बेनिफिट कन्भिनियन्स केही कम्पेयर गर्नुहुन्छ भने आजको दिनमा खल्तीले जुन होल्डिङ लगायतको अरू सर्भिसेसहरूमा क्यासब्याक अथवा बेनिफिटहरू दिइराखेको छ, त्यो मार्केटभन्दा एकदम माथि छ। अथवा चाहिँ सपोर्टको एन्डमा कुरा हेर्नुहुन्छ भने हामी 40 भन्दा बढी मान्छे चाहिँ 18 घण्टा भन्दा बढी सपोर्टको लागि केही इस्यू पर्यो भने बसिराख्नु भएको छ। एयरलाइन्स टिकटिङ लगायतको डेडिकेटेड सपोर्ट छ हाम्रो डोमेन वाइज चाहिँ, जुन चाहिँ इन्डस्ट्रीमा खासै देखिँदैन। यो लगायतको अन्य कुराहरू छ, हामीले अब यसकै अराउन्डमा बसेर क्विजदेखि लिएर अन्य प्लेटफर्महरू पनि डेभलप गरेका छौँ, एउटा कम्प्लिट लाइफ स्टाइल प्याकेज बन्न सक्छ खल्ती चाहिँ, त्यही भएर नै खल्ती युज गर्न सकिन्छ।
अहिले बिजुली, टेलिफोन, खानेपानी लगायतका बिल तिर्न लाइन बस्नुपर्ने बाध्यता छैन, जसले गर्दा मानिसलाई सहज हुनुका साथै समयको पनि बचत भएको छ। सर्भिस डेलिभरीमा लाइन कि अनलाइन भन्ने बीच फरक देखिन थालेको छ। खल्ती एप मानिसका लागि लाइफ स्टाइलको सम्पूर्ण प्याकेज हुन सक्ने विश्वास एपले लिएको छ।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब पनि हामी सूचना प्रविधिकै चर्चा गर्दैछौ। सूचना प्रविधि विभागका पछिल्ला कार्य प्रगति तथा एकीकृत कार्यालय व्यवस्थापन प्रणालीका सन्दर्भमा केन्द्रित रहेर अब हामी विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठसँग कुराकानी गर्दैछौ।
सूचना प्रविधिको अवस्था के छ, पछिल्लो अपडेट के छ, जानकारी गराइदिनुहोस् न।
सूचना प्रविधि विभागले हामीले यो सूचना प्रविधि अब नेपाल सरकारले भनौँ न काम सिलसिलामा गर्दै आएका धेरै कामहरू छन्। त्यसमध्ये चाहिँ गभर्नमेन्ट क्लाउड एउटा चाहिँ ठुलो काम हो। त्यसै गरी ई अटेन्डेन्स सिस्टम पनि नेपाल भरिका सरकारी कार्यालयहरूको लागि ई अटेन्डेन्स सिस्टम, त्यसै गरी नेपाल सरकारको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली, अनि त्यसै गरी एसएमएस गेटवे भनेर हामीले अहिले जुन सरकारी निकायहरूमा मोबाइलमा एसएमएस डेलिभरी सर्भिसको लागि डेलिभरी गर्छ त्यो एसएमएस गेटवे समेत सञ्चालन गरिएको छ। त्यसै गरी गभर्नमेन्ट इन्टिग्रेटेड वेब म्यानेजमेन्ट सिस्टम भनेको के हो भन्दाखेरि सरकारी निकायको वेबसाइट एकै किसिमको होस् भन्ने हिसाबले हामीले यो पनि काम थालनी शुरू गरेका छौँ। त्यसै गरी सेक्युरिटी अडिट अब विभिन्न किसिम सेक्युरिटी हामीले अडिट गर्छौँ एप्लिकेसनहरूको, त्यसै गरी जीए गभर्नमेन्ट इन्टरप्राइज आर्किटेक्चर भनेर जीए अडिटको काम पनि हामीले गर्छौँ। त्यसै गरी स्थानीय निकायको मोबाइल एप्सको काम पनि हामीले थालनी गरेका छौँ। अनि सूचना प्रविधि सम्बन्धित तालिम विभिन्न किसिमका तालिमहरू पनि हामीले गर्दै आएका छौँ। अहिले गभर्नमेन्टमा भनौँ न सहज किसिमले आइको सेवालाई चाहिँ सरकारी निकायहरूले सहजतापूर्वक दिन सकोस् भन्ने हिसाबले हामीले यति कामहरू थालनी गरेका छौँ। अब यसमा चाहिँ नेपाल सरकार को एकीकृत कार्यालय व्यवस्थापन प्रणाली हामीले अहिले गत वर्षदेखि सुरुवात गर्दै आएका छौँ। अब यहाँहरूले सुन्नुभएको छ कि अब जस्तै भनौँ न एकीकृत सरकारी निकाय विभिन्न सरकारी निकायमा एउटै किसिमको काम हुन्छ, एउटै किसिमको कामहरूलाई एकै ठाउँमा राखेर हामीले एउटा चाहिँ कमन कामहरूलाई चाहिँ एकै किसिमको थाहा र एउटा एप्लिकेसन जस्तै डेभलप गरेका छौँ जसलाई हामी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली भन्छौँ। यसमा अहिले हामीले चाहिँ एटेन्डेन्स पनि त्यसैमा राखेका छौँ, दत्त जलानी भयो, अनि टिप्पणी भयो, कन्ट्याक्ट म्यानेजमेन्ट भयो, कासमु भयो, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम भयो, सम्पत्ति विवरण भयो, त्यही गरी प्रगति विवरण भयो, मिटिङ म्यानेजमेन्ट भयो, मोबाइल एप्लिकेशन भयो, होइन यी सबै कुराहरू कमन कामहरू हुन्। अब सरकारी निकायले जस्तै भन्नु वनले आफ्नै किसिमको काम गर्छ त्यो स्पेसल भयो भने त्यो छुट्टै एप्लिकेशन थ्रु गर्छ उहाँहरूको आफ्नै किसिमको हुन्छ। जस्तै अब दत्त चलानी यताउता कामहरू त सबै एकै किसिमको काम हो नि, एकै प्रकृति नेचरको काम हो। सरकारी निकायहरूले छुट्टा छुट्टै किसिमले एप्लिकेशन डेभलप गर्दाखेरि सरकारी निकायहरूको खर्च बढ्छ होइन, त्यो नहोस् भन्नको लागि हामीले एउटै किसिमको डेभलप गरेको छौँ। हामीले अहिले चाहिँ युजर नेम र पासवर्ड दिइसकेपछि उहाँहरूले चलाउन सक्छ।
सुरु भइसकेको अथवा के छ?
हो त सुरु भइसकेको छ। हामीले यसमा चाहिँ कस्तो भन्दाखेरि सूचना प्रविधि विभागले 2078 साल श्रावण महिनादेखि नै शुरू गरेको हो। त्यसै गरी 2078 असोज 1 गतेदेखि संचार तथा सूचना प्रविधि मन्त्रालयले शुरूआत गरेको, अनि अरू हाम्रो सूचना विभाग हुलाखियो संचार मन्त्रालय अन्तर्गतको सूचना विभाग हुलाखियो विभाग मुद्रण विभाग र प्रमाणीकरण कार्यालयले चाहिँ 2078 मंसिर 1 गतेदेखि शुरू गरेको भने हामीले अहिलेसम्म चाहिँ 34 निकायलाई युजर नेम र पासवर्ड दिइसकेका छौँ। भनौँ न 23,510 अहिलेसम्म चाहिँ 23,510 दत्त चलानी गरेको देखिन्छ। त्यसले भने धेरै ठूलो कामहरू चाहिँ शुरूआत भइसकेको छ। गत वर्षदेखि अहिलेसम्मको हिसाब गर्दाखेरि 23,510 दत्त चलानी यो सिस्टमबाट भएको छ।
जस्तो यो उहाँहरूले युज गरिरहनु भएको छ अहिले यो होइन, यसको प्रतिक्रिया चाहिँ के छ त, कतिको सजिलो उहाँहरूले अनुभव गर्नुभएको?
सहज त हामीलाई त धेरै नै सहज भएको छ। अहिले संचार मन्त्रालय र अरू निकायहरूले पनि यही सहज भएको कारणले गर्दाखेरि सुरुवात चाहिँ उहाँहरूले पनि गर्नुभएको छ। सुरुमा अलिकति सेटअप गर्नलाई अलिकति चाहिँ भनौँ न सेटअप गर्नलाई समस्या हो, तर त्यो समस्या समाधान हामीले गरिसकेका छौँ। त्यसले गर्दाखेरि यो सहज रूपमा अरू निकायहरूले जस्तै संचार मन्त्रालय अन्तर्गतका निकाय बाहेकका अरू निकाय जस्तै रक्षा मन्त्रालय अनि त्यहाँबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय योजना आयोग, खानेपानी मन्त्रालय, महिला उद्योग शहरी विकास प्रमाण श्रम तथा रोजगार सम्पत्ति शुद्धिकरण उहाँहरूले पनि चलाउनुभयो। काम गर्नलाई यति सजिलो छ कि अहिले मैले यहाँ खानेपानी मन्त्रालयमा चिठी पठाउनु पर्यो, सूचना प्रविधि विभागबाट भने मान्छे भनौँ न चिठी दिएर कार्यालय सहयोगीलाई पठाउनु पर्दैन, सिस्टमबाटै जान्छ।
अरू अरूमा चाहिँ कहिलेदेखि विस्तार गर्नुहुन्छ अथवा त्यो चाहिँ काम चलिरहेको छ अहिले?
अहिले चाहिँ त्यो काम चलिरहेछ। हामीले अहिले चाहिँ सम्बन्धित निकायमै गएर ट्रेनिङ दिनको लागि चाहिँ हाम्रा एउटा चाहिँ प्रोग्रामै तयार गरिसकेको छु मैले। त्यसले गर्दाखेरि हामी सम्बन्धित निकायमै जाने र त्यहाँका चाहिँ कर्मचारीहरूलाई चाहिँ हामी ट्रेनिङ गर्ने भनेर तीन चारजना गएर हामी ट्रेनिङ दिने भनेर प्रोग्राम मिलाएको छु मैले।
ए भनेपछि यहाँले जस्तो अघि यहाँले तालिमको कुरा गर्नुभएको थियो, विस्तृत रूपमा चाहिँ यहाँले चाहिँ त्यही गएर दिनुहुन्छ ट्रेनिङ?
हजुर, अहिलेसम्म हामीले चाहिँ 50 निकायलाई तालिम दिइसकेका छौँ होइन, अनि 34 अघि भनिसकेका 34 एडमिन युजर भनेको अब 34 निकायलाई चाहिँ युजर नेम र पासवर्ड दिएर चाहिँ उहाँहरूलाई चलाउनको लागि पर्मिसन दिइसकेका छौँ, उहाँहरूले चलाउनु पनि भएको छ। त्यसले गर्दाखेरि अब अलि अब नयाँ चाहिँ कार्यालयहरू जानको लागि चाहिँ हामी यो काठमाडौँ अहिलेलाई चाहिँ हामी बाहिर भन्दा पनि हामीले चाहिँ सिंहदरबारलाई चाहिँ सिंहदरबार र सिंहदरबार वरपरका कार्यालयहरूलाई चाहिँ हामी अहिले प्राथमिकतामा राखेका छौँ। बाहिरतिर जाँदाखेरि अलिकति अब सपोर्ट पनि त्यही किसिमको चाहिन्छ, त्यसले गर्दाखेरि हामी अहिले चाहिँ काठमाडौँ कार्यालयलाई नै पुगेका छौँ।
यो काम गर्नलाई कतिको चुनौती छ?
अब यसमा चाहिँ चुनौती कस्तो किसिमको छ भन्दाखेरि सरकारी निकाय कर्मचारीहरू एउटा चाहिँ अब अलिकति ट्रेडिसनल टाइपको कर्मचारीहरू छन् कुनै होइन, अब ट्रेडिसनल टाइपकोले ट्रेडिसनल किसिमकै पत्रकार हातले हुन्छ भन्ने हिसाबले सोचाइ चाहिँ त्यो हुँदो रहेछ। त्यसले गर्दाखेरि अलिकति चाहिँ पुरानो कर्मचारीलाई अलिकति गाह्रो चुनौती छ। कुनै अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि अब नयाँ सिस्टम ल्याउने बित्तिकै कुनै कर्मचारीले चल्छ कि चल्दैन अलिकति धुकचुक हुने क्या भन्छ, अब बानी परिसकेपछि चाहिँ उहाँहरूले चाहिँ चलाउनुहुन्छ मजाले। अर्को कुरा के भन्दाखेरि यसमा मैले भनौँ न हामीले सूचना प्रविधि विभागले चाहिँ हाम्रो के भन्छ एकीकृत कार्य व्यवस्थापन प्रणाली निर्देशिका 2078 क्याबिनेटबाट पास भइसकेका छ। किन भन्दाखेरि हामीले यही आधारमा चाहिँ अब सबै निकायमा जाने भनेर हामी अगाडि बढ्याएको छ। अब यो डिजिटल नेपाल अन्तर्गतको एउटा चाहिँ कागजी सरकारको एउटा चाहिँ पहल पनि भएको कारणले गर्दाखेरि सहज किसिमले हामी अगाडि बढ्याएको छ। अब यसमा चाहिँ हामीले के भन्दाखेरि डिजिटल सिग्नेचर, अब सिग्नेचर किन भन्दाखेरि एउटा निकायबाट पत्र पठाउँदाखेरि अर्को निकायमा जाँदाखेरि डिजिटल सिग्नेचर बिना गयो भने के हुन्छ भन्दाखेरि यो कसले पठाएको हो के हो भन्ने कुरा चाहिँ कन्फ्युजन हुने भएकोले हाम्रो सिस्टममा डिजिटल सिग्नेचर सहित जान्छ। त्यसले गर्दाखेरि यो चाहिँ अब भनौँ न भ्यालिडिटी चाहिँ त्यसको हुन्छ। डिजिटल सिग्नेचर गरेर पनि पठाउन सकिन्छ, अब डिजिटल सिग्नेचर नभएका निकायहरूले डिजिटल सिग्नेचर नभइकन जस्तै इमेल पठाएको जस्तै पनि पठाउन सकिन्छ।
यो एकीकृत व्यवस्थापन प्रणालीमा के कुराहरू समावेश गर्न सकिन्छ र यसका विशेषताहरू के हो?
सबै सरकारी निकायको एउटै प्रणाली हो, अब अरू निकायहरूले यो किसिमको चाहिँ धर्तो चलानी सिस्टम डेभलप गर्नु जरुरी छैन होइन। यसमा अर्को विशेषता अर्को के छ भन्दाखेरि अहिले हामीले दर्ता ई एटेन्डेन्स दर्ता चलानी टिप्पणी गरेका छौँ भने यसमा चाहिँ क्रमशः चाहिँ के कुराहरू लान सकिन्छ भन्दाखेरि अब हामीले चाहिँ भविष्यमा यो कर्मचारीहरूको मूल्याङ्कन सम्बन्धी कासमूह अनि त्यसै गरी डकुमेन्ट म्यानेजमेन्ट सिस्टम सम्पत्ति विवरण प्रगति विवरण यस्ता कुराहरूलाई चाहिँ हामी यसमा चाहिँ यो सिस्टममै राखेर चाहिँ अगाडि बढाउन सक्छौँ। अनि यसमा अर्को कुरो चाहिँ के भन्दाखेरि कर्मचारीहरूले विदा लिन्छ नि, विदा लिन्छ काज जान्छन्, त्यो काज र विदा पनि हामीले सिस्टममा डिजिटल सिग्नेचर गरेर अगाडि बढ्न सक्छौँ, स्वीकृति पनि हामीले डिजिटल सिग्नेचरबाटै स्वीकृत गर्छौँ। यो चाहिँ अलरेडी यसैमा भएको भयो होइन। अनि कार्यालय प्रमुखले आफ्नो टेबलमा बसेर कुन कुन कर्मचारी कति बजे आएछ भन्ने कुरा चाहिँ यही सिस्टमबाट हेर्नुपर्छ। भोलि योभन्दा अगाडि चाहिँ ई एटेन्डेन्स सिस्टमबाट हेर्नु पर्थ्यो, अलिकति चाहिँ झन्झटिलो थियो भने यो सिस्टममै कति बजे आएको थियो के भएको थियो भनेर को कति बजे बाहिर गएको छ भनेर त्यो चाहिँ जानकारी चाहिँ हाम्रो सिस्टममै टेबलबाटै लिन सकिने भयो। अर्को कुरा चाहिँ कर्मचारीहरू ढिला आउने यताउता हुने भन्दा पनि यसमा आफ्नो आफू कति बजे यो महिनामा म कति ढिलाएँ कति चाँडै गएँ भन्ने कुराहरू सिस्टमबाटै देखिने भएको कारणले गर्दाखेरि भोलि कर्मचारी भनौँ न अब महिनामा म 5 ढिलो भइसक्यो अथवा 10 ढिलो भइसक्यो भने भोलिदेखि चाहिँ आफ्नो सुधार आफैले गर्न सक्ने गरी चाहिँ विकास गरिरहेको छ यसमा।
उहाँ हुनुहुन्थ्यो सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।